आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
आज पनि
यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ र आज हामी बाइबल अध्ययनको क्रममा एफिसी 4:1-3 अध्ययन गर्नेछौं। यो 4 अध्यायको विषय हो चर्च अर्थात मण्डली नयाँ मानिस हो अनि यो विषय अन्तर्गत देख्नेछौ नयाँ मानिसको प्रदर्शन नयाँ मानिसको रोकावट र नयाँ मानिसको निषेध। अहिले हामी एफिसीको पत्रको नयाँ खण्डमा आएका छौं। यी अन्तिम 3 अध्यायहरूमा विषयहरू मण्डलीको आचरण र विश्वासीहरूको चालचलन हुन्। हामीले विश्वासीहरूको स्वर्गीय बोलावटको सिक्यौं। अहिले हामी विश्वासीको जीवनको चालचलनको अर्थात पृथ्वीमा उसको हिँडाइतिर आउँदछौं। सत्य विश्वासीहरू जसलाई हामी सामूहिक रूपमा मण्डली भन्दछौं ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसालिएका छन्। ख्रिष्ट शरीरको त्यो बदनको शिर हुनुहुन्छ र उहाँ परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। तर मण्डली चाहिँ यो पृथ्वीमा रहनु पर्दछ र अध्याय 1-3 हामीले मण्डलीको बोलावट मण्डलीको निर्माण र त्यसको बनावटको विचार गरेका छौं। यो पत्रको आखिरी अन्तिम खण्डमा हामी मण्डलीको आचरण मण्डलीको अंगीकार र मण्डलीको संघर्षको विचार गर्नेछौ। मण्डली नयाँ मानिस हो। भविष्यमा मण्डली दुलही हुन गइरहेको छ अनि मण्डली येशु ख्रिष्टको असल सिपाही पनि हो। पहिला 3 अध्यायहरूमा हामी रूपान्तरणको पहाड़को टुप्पोमा शिखरमा थियौं, सम्भवत नयाँ नियममा सबभन्दा उच्च आत्मिक शिखरमा। त्यसकारणले हामीले ती अध्यायहरूमा केही धेरै समय दियौं। यो अन्तिम विभाजनमा हामी आत्मिक शिखरबाट तल त्यस्तो स्थानमा ओर्लिरहेका छौं जहाँ हामी दुष्ट आत्माले ग्रसित अन्धकारले ग्रसित नियन्त्रित संसारमा र अविश्वासी उत्तेजित भीड़हरूलाई सामना गर्नेछौ। अहिले यस अवस्थामा एक विश्वासीले के गर्ने त? हाम्रो प्रभुले भन्नुभयो हामी संसारमा छौं तर हामी संसारका होइनौ। आध्यात्मिक विज्ञानको तवरमा यो भनिन्दछ कि एफिसीको पत्रले उही स्थितिको अवस्थाको उही स्थानको ओगट्दछ जुन यहोशूको पुस्तकले पुरानो नियममा ओगटेको छ। अहिले हामी त्यस्तो स्थानमा आउँदछौ जहाँ यो सत्यता प्रकट भएको छ। यहोशू प्रतिज्ञाको मुलुकमा परमेश्वरले अब्राहम इसाक र याकूब र मूसासित बनाउनु भएको प्रतिज्ञाको आधारमा प्रवेश गरे। यो प्रतिज्ञाको अधिकारद्वारा यो उसको थियो र उसले इसरायलका सन्तानहरूलाई यर्दन नदी पार गरेर त्यो प्रतिज्ञाको मुलुकमा अगुवाई गरे। यर्दन नदीको पार गर्ने काम ख्रिष्टको मृत्यु दफनाई र बौरी उठाएको संकेत अर्थात प्रतीक हो। हामीलाई विश्वासीहरूको रूपमा प्रतिज्ञाको मुलुकमा ल्याइएको छ। त्यहाँ नै तपाईँ र म रहन्छौ। कमसे कम हामी आज पुनरुत्थानको क्षेत्रमा रहिरहेको हुनुपर्दछ। यहोशूले त्यस मुलुकलाई आनन्द उठाउनको निम्ति रमाइलो गर्नको निम्ति र मुलुकमा आशिषको लागि त्यसको अधिकार प्रभुत्व गरेर अपनाउनु पर्दथ्यो। अधिकार प्रभुत्व यहोशूको पुस्तकमा महान शब्द हो। यद्यपि यस उसको बाटोमा शत्रुहरू र अन्य बाधा विघ्नहरू भए तापनि यहोशूले तिनीहरूमाथि विजय गरेर त्यसलाई ओगट्न सफल भएका थिए। अधिकार प्रभुत्व एफिसीको पहिलो आधा भागमा मुख्य कुञ्जी शब्द थियो। एफिसी 1:3 अनुसार परमेश्वरले हामीलाई सारा आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। परमेश्वरले ती कुरा हामीलाई दिनुभएको छ तर के हामी तिनीहरूको अधिकार गर्ने काममा यहाँ हिँडिरहेका छौं? इसरायलका सन्तानहरूलाई आफ्नो मुलुकको तिनीहरूलाई प्रतिज्ञा गरिएका थिए तर जबसम्म तिनीहरू त्यस प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दैनथे र तिनीहरूको अधिकार गर्दैनथे त्यो तिनीहरू कहाँ कहिले पनि आउने थिएन। यहोशू 1:3 परमेश्वरले यहोशूलाई भन्नुभयो तिमीले कुल्चिने हरेक जग्गा मैले तिमीहरूलाई दिएको छु जुन मैले मोसालाई पनि भने। परमेश्वर भन्नुहुन्छ यहोशू यो सबै तिम्रै हो तर तिमीले खाली त्यसको मात्र आनन्द भोग उठाउनेछौ जुनको तिमी पक्रन्दछौ ओगर्दछौ ती स्थान मात्र तिमीले आनन्द भोग गर्नेछौ। अहिले हरेक विश्वासीहरूलाई अगाडि बढेर ती तमाम सम्पूर्ण स्वर्गीय स्थानहरूका आत्मिक आशिषहरूको ओगट्न स्वामित्व गर्ने अवसर पाएका छन्। तर ख्रिष्टमा खोजेर नसक्ने धनहरू आत्मिक कोदालोले खोज्नै पर्दछ, अनि त्यो परमेश्वरको वचन हो। अहिलेसम्म यो पत्र महिमित घोषणाहरू भएका छन्, तर अहिले त्यहाँ आज्ञाहरू छन्। ती व्यक्ति जसलाई त्यस्तो माथि उचालेको स्थानमा बोलाएको छ, अहिले उसलाई आफ्नो जीवनको ढाँचा त्यस्तो तरिकामा चलाउन आज्ञा गरिएको छ जुन बोलावट अनुसारको योग्य चाल हुनुपर्छ। अहिले हामी एफिसीहरूको व्यावहारिक पक्षमा आएका छौं, अर्थात पृथ्वीमा हुँदा मण्डलीको आचरणतिर, अनि यस अध्यायमा मण्डलीलाई नयाँ मानिसको रूपमा चित्रित गरिएको छ। नयाँ मानिस आफै स्वयंलाई यहाँ पृथ्वीमा प्रदर्शन गर्नुपर्दछ। अदृश्य मण्डलीको सदस्यहरूले आफैलाई सदृश्य बनाउनुपर्छ, तिनीहरू अर्को किसिमको मानिस हुनुपर्छ, तिनीहरूले परमेश्वरको वचन दिनुपर्छ। मित्र, निम्न पदहरूमा उल्लेखित कुराहरू ती व्यक्तिहरूसँग मात्र सीमित छ जो ख्रिष्टमा छन्। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्न भने परमेश्वरले तपाईँलाई यी प्रतिज्ञा यी आज्ञाहरूको पालन गर्न भनिरहनु भएको छैन। सबभन्दा पहिले तपाईँ ख्रिष्टमा विश्वासद्वारा उहाँको सन्तान बन्नै पर्छ, तपाईँ उहाँको शरीरको सदस्य अंग हुनै पर्छ। मित्र, यो पत्रमा बाँकी उल्लेखित कुराहरू ती व्यक्तिहरूको निम्ति मात्र हो जसले उद्धार पाएको छ ख्रिष्टमा र सत्य वचन सुनेको छ। मरेको मानिस हिँड्न सक्दैन, चाहे उसलाई कति धेरै पल्ट बार हिँड्नलाई आज्ञा दिइयोस्, मरेको मानिस सबभन्दा पहिले जीवित पारिनै पर्छ। पावलले हामीलाई भनिसकेका छन् कि हामी पाप र अधर्महरूमा मरेका थियौं, त्यो सम्पूर्ण गुमेका निन्दित मानिसहरूको स्थिति हो। आर्मीको कमाण्डर चिहान घाटमा गएर यो भन्दै चिच्याउँदैन कि एटेन्सन फरवर्ड मार्च, यदि उसले यसरी आज्ञा गरे पनि त्यहाँ कुनै मार्चिङ हुने छैन। तिनीहरूले सबभन्दा पहिले जीवन पाउनै पर्छ, त्यो महत्वपूर्ण छ। मित्र, आज हामी सबभन्दा पहिले देख्नेछौ नयाँ मानिसको प्रदर्शन। एफिसी चार अध्यायको एक पदमा लेखिएको छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवनयापन गर। यो पदमा उल्लेखित शब्द त्यसकारण संयोजक परिवर्तनको शब्द हो। यो विश्वासीहरूको लागि परमेश्वरले गर्नुभएको सम्पूर्ण कुराहरू दृश्यमा छ, जुन हामीले यो पत्रको तीन अध्यायमा देखिसकेका छौं। पावल प्रभुको कैदी हुन्, उनी ख्रिष्टमा आफ्नो स्थिति वा स्थानको कारण कैदी छन्। के यो चाखलाग्दो कुरा छैन कि पावल ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बस्न सक्छन्, साथै झेलखानमा पनि कैदमा पनि रहन सक्छन्, किनभने उनी अन्य जातिहरूको निम्ति ख्रिष्टको लागि साक्षी थिए। भनिएको छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवनयापन गर। यस पदमा शब्द आग्रह विन्ती उही शब्द हो जुन रोमी बाह्र दिएको एक पदमा पत्ता लगाउँछौ। यो गर्जन र आगो सहितको सिनाई पर्वतको आज्ञा होइन, यो प्रेमको नम्र आज्ञा हो। रोमी बाह्र दिएको एक पदले भन्दछ, यसकारण भाइहरू परमेश्वरका कृपाद्वारा म तिमीहरूलाई विन्ती गर्दछु। मित्र, हामी हाम्रा बोलावटको योग्य चालमा चल्नुपर्छ। यो त्यस्तो हिँडाइको निम्ति नम्र आज्ञा हो जुनले ख्रिष्टमा हाम्रो स्थितिको स्थानको अनुसारको सुहाउँदो छ। फिलिपी एक अध्याय सत्ताइस पदमा पावल भन्छन्, केवल तिमीहरूको चालचलन ख्रिष्टको सुसमाचारको योग्य होस्, चाहे म आएर तिमीहरूलाई देखौं चाहे म अनुपस्थित रहौं। सुसमाचारको विश्वासको निम्ति एउटै मनका भएर एकसाथ संघर्ष गर्दै एउटै आत्मामा तिमीहरू बलियो गरी उभिन्छौ भन्ने कुरा तिमीहरूको विषयमा म सुन्न पाऊ। फेरि पावल लेख्छन् कलसी एकको दश पदमा, उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ।
पावल आफ्नै जीवनलाई ख्रिस्टियन हृदयको उदाहरणको रूपमा संकेत गर्दछन्। पहिलो थिस्लोनिकी 2:10 तिमी विश्वास गर्नेहरूका बीचमा कति पवित्रता र धार्मिकता सहित र दोषरहित भई हामी चल्यौं, त्यस कुराका साक्षीहरू तिमीहरू नै हौ, अनि परमेश्वर पनि हुनुहुन्छ। पावल सुसमाचारको योग्य चाल चल्न हामीलाई विन्ती गर्दछन्। मानिसले तपाईंलाई यो नभनिरहेको हौन, तर तिनीहरूले तपाईंलाई ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको खास सन्तान हुनुहुन्छ या हुनुहुन्न त्यसको मूल्यांकन गरिरहेका हुन्छन्। तिनीहरूले भन्न सक्ने एउटा बाटो हो, तरिका हो, तपाईँको हृदयद्वारा, चालचलनद्वारा। मित्र, यो त्यति महान कुरा छैन कि तपाईँ कसरी हिँड्नुहुन्छ, तर कहाँ तपाईँ हिँड्नुहुन्छ, यो चाहिँ खास कुरा हो। पहिले युहना 1:7 भन्छ, त जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौ भने एक अर्कासँग हाम्रो संगति हुन्छ, अनि उहाँको पुत्र येशु ख्रिष्टको रगतले हामीलाई सब पापबाट शुद्ध गर्दछ। ज्योतिमा हिँडै, परमेश्वरको वचनको ज्योतिमा हिँडै हो। तपाईँ वास्तवमा कति समय परमेश्वरको वचनमा समय बिताउनुहुन्छ? तपाईँका बच्चाहरूले जान्दछन् कि तपाईँ परमेश्वरको वचनमा कति समय बिताउनुहुन्छ, साथै तपाईँका छिमेकीहरूले र मण्डलीका मानिसहरूले जान्दछन्। यदि हामी परमेश्वरको संगतिमा हिँड्न चाहन्छौ भने हामी परमेश्वरको वचनको ज्योतिमा हिँड्नुपर्छ। मित्र, कसैले विश्वासीहरूलाई हेरिरहेका हुन्छन्। पावल यो उसको विन्ती गर्ने काम तिनीहरूको बोलावटको आधारमा गर्छन्। उसले एफिसीका विश्वासीहरूले केही समय पहिले मात्र वर्णन गरेका छन् कि तिनीहरू अनुग्रहको प्रबन्धको समय मुनि छन्। भनिएको छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवन यापन गर। अनि 2:3 सारा दीनता र नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। मित्र, पावलले जुन कुराको प्रचार गरे त्यसको अभ्यास गरे। दीनता भनेको घमण्डको ठिक विपरीत कुरा हो। दीनता सम्पूर्ण ख्रिस्टियन युगहरूका वास्तविक विशेषता हुनुपर्छ। फिलिपी 2:3 भनिएको छ, आपसी विरोध वा खोक्रो प्रशंसाको कारणले केही पनि नगर, तर मनको नम्रताको कारणले एकले अर्कालाई आफूभन्दा असल ठानोस्। दीनताले हाम्रो प्रभुको चरित्र चित्रण गर्दछ। उहाँले भन्नुभयो, मती 11:29, मेरो जुवा आफूमाथि राख अनि मबाट सिक, किनकि म नम्र र हृदयमा दीन छु। आज त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जससँग जातको घमण्ड छ, स्थानको घमण्ड छ, अनुहारको घमण्ड छ, शिक्षाको घमण्ड छ, धन सम्पत्तिको घमण्ड छ, अरू त के अनुग्रहको पनि घमण्ड छ। मतलब तिनीहरू अनुग्रहद्वारा उद्धार पाउने कुरामा पनि घमण्ड गर्छन्। मित्र, हामी मनको दीनतामा हिँड्न आवश्यक छ। यस पदमा उल्लेखित नम्रताको अर्थ हो कोमलता, तर यसको मतलब कमजोरीता होइन। त्यहाँ दुईजना मानिसहरू छन् जो नम्रताको निम्ति प्रसिद्ध छन्, अनि पुरानो नियममा त्यो व्यक्ति मोसा थिए र नयाँ नियममा प्रभु येशू। तर जब तपाईले मोसालाई सिनै पर्वतबाट ओर्लेर 10 आज्ञाहरू लेखिएको पत्थरको पाटी फुटाउँदा उसले आफ्नो दाजु हारूनलाई भनेको कुरा र इसरायलको सन्तानहरूलाई भनेको कुराहरू सुन्नु भए, के तपाई उसलाई नम्र भन्नुहुन्छ? तर परमेश्वरले उसलाई नम्रता भन्नुभयो। जब प्रभु येशूले मन्दिरमा जानुभएर कोर्रा लिएर परेवा बेच्ने पैसा साट्नेहरूलाई देखाउनुभयो, के त्यो नम्रता थियो? त्यो निश्चय नै, यो निश्चय नै त्यही थियो। संसारसँग नम्रताको परिभाषा छ र यसलाई कमजोरीसँग समान अर्थ बोधक बनाउँछन्। बाइबलले परमेश्वरको इच्छा गर्न र उहाँको निम्ति खड़ा हुन इच्छुकपनलाई नम्रता भन्दछ। नम्रता भनेको तपाईँ स्वयंलाई परमेश्वरको इच्छामा झुकाउनु हो। अनि यस पदमा उल्लेखित सहनशीलताको अर्थ हो लामो समयसम्म धीरज। यो गलाती 5:22 अनुसार आत्माको फल हो। प्रेमले एक अर्काले सह को अर्थ हो प्रेमको आत्मामा आफैलाई राख्नु हो, थाम्नु हो। कलसी 2:13 लेखिएको छ, कसैले कसैको विरोधमा दोष दिने केही कुरा छ भने एक अर्कालाई सही देऊ र एक अर्कालाई क्षमा गर, जसरी ख्रिस्टले तिमीहरूलाई क्षमा गर्नुभयो उसरी नै तिमीहरूले पनि क्षमा गर। अनि तीन पदमा लेखिएको छ, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। असल कुरा, प्रभु येशूले प्रार्थना गर्नुभयो हामी एक हुन सकौं। योहान्न 17:21 पदमा भनिएको छ, तिनीहरू सब एक हौन, जसरी हे पिता तपाई ममा हुनुहुन्छ अनि म तपाईमा, उसरी नै तिनीहरू पनि हामीमा एक हौन र तपाईले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। परमेश्वरको आत्माले हामीलाई एउटा शरीरमा बप्तिस्मा दिनुभएको छ। पहिलो कोरन्थीको 12:13 पदमा लेखिएको छ, किनकि चाहे हामी यहुदी हौं चाहे ग्रीक चाहे हामी कमारा हौं चाहे स्वतन्त्र हामी सब एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं अनि सबैलाई एउटै आत्माभित्र पिउन दिए। अहिले विश्वासीहरूले एकताको कायम राख्नुपर्छ जुन पवित्र आत्माले बनाउनु भएको छ। हामी त्यो एकताको बनाउन सक्दैनौ, केवल पवित्र आत्माले एकता बनाउनुहुन्छ। तर हामीले यसको कायम राख्नुपर्छ। येशु ख्रिष्टमा सम्पूर्ण सत्य विश्वासीहरू एउटै शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रिष्टमा एक हौं। अर्को दिन हामी अगाडि देख्नेछौ नयाँ मानिसको प्रदर्शन विषय अन्तर्गत।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
पटुने सबैलाई बोलरछन्
श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 36 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 36 679, 98 475 36 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।